नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। संसदका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर संविधान संशोधन सहित सुशासनको प्रत्याभूति दिने उद्देश्यले सत्ता समीकरण गरेका छन्। दुई दलले गठबन्धन गर्दा संविधान संशोधन र स्थिर सरकारको विषयलाई उठाएका छन्। संविधान जारी भएको 10 वर्ष पुग्नै लाग्दा संविधानको पुनरावलोकनलाई स्वाभाविक पनि मानिन्छ। संविधान संशोधनका लागि दुई ठूला दलहरू मिल्नुको विकल्प पनि देखिँदैन। सरकारमा रहेका दलहरूले विशेष गरी निर्वाचन प्रणालीमा संशोधनको आवश्यकता औंल्याएका छन्। समानुपातिक प्रतिनिधित्व, प्रदेशका सांसदहरूको संख्या कम गर्ने लगायतका विषयमाथि छलफलहरू चलेका छन्। आज हामी सत्ता गठबन्धनले अघि सारेको संविधान संशोधनको विषय कसरी अघि बढ़ला, यसमा के सबै दललाई सहमतिमा ल्याउन सकिएला लगायतका विषयमा सत्ता गठबन्धनको एउटा दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता लक्ष्मणलाल कर्णसँग कुराकानी गर्छौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। लक्ष्मणलाल कर्णज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा। अब जसरी दुई प्रमुख दलहरू सत्ता समीकरणमा एक भए, गठबन्धन दुई दलको सहभागितामा बन्यो, प्रमुख दुई दलको, यसको एउटा प्रमुख कारक चाहिँ संविधान संशोधन, जसले चाहिँ मुलुकमा चाहिँ एउटा स्थिर सरकारको परिकल्पना गरोस्, स्थिर सरकार ल्याउन सम्भव होस् भन्ने अभिप्रायले यो गठबन्धन गरिएको ती दलहरूले दावी गरेका छन्। अब यसमा यहाँहरूको दल पनि सहभागी छ, यहाँहरूको दल पनि अहिले सरकारमा सहभागी छ। यो सन्दर्भमा जसरी गठबन्धन गर्दा यी विषयहरू उठाइए, यो बाटोमा गठबन्धन अहिले अगाडि बढेको देखिन्छ?
प्रश्न के छ भने, यो संविधान बन्दाकै अवस्थामा मधेसवादी दलहरूले त्यसका एउटा मोर्चा थियो, मोर्चाले असन्तुष्टि जनाएर विरोध गरे। 6 महिना तपाईँको त्यो आन्दोलन भयो, त्यो आन्दोलनले करिब 105 जनाको रगत बग्यो। त्यसकारणले यो संविधानमा कमी छ, त्रुटि छ। अन्तिम संविधान जुन थियो त्यो भन्दा पनि पछाडि गएछ यसले, त्यसमा परिवर्तन गरौं। र जति बहिष्कृत वर्ग छन्, मधेसी, थारू, जनजाति, मुस्लिम आदि, जुन दलित आदि, उनका केही अधिकारहरू जुन छुट्न गएछ त्यसलाई फेरि राखौं। र प्रदेशलाई को संख्या अलिकति बढाऊ, बाउन्ड्री चेन्ज गरौ र अधिकार सम्पन्न बनाऊ भन्ने कुराको माग हामीले गर्दै आएको र पटक पटक संशोधन सम्बन्धमा छलफल पनि गर्यौं। हामीले सरकारसँग जो सरकार होस् त्यो सरकारसँग हामीले सम्झौता पनि गर्यौं र अहिले आएर यो दुई पार्टीको सरकार बन्दाको अवस्थामा त्यसको 7 बुँदे सहमतिमा 1 बुँदा यो संविधान संशोधनको पनि राखे। यो राख्दाखेरि हामीले सन्तोष व्यक्त गरेका छौँ, ठिकै भयो, ढिलो आए पनि यस विषयमा चर्चा गरौं, यो संविधानलाई वास्तवमा पहिले यो संविधानलाई पर्मानेन्ट गरौं, सबै पार्टीको, सबै व्यक्तिको, सबै समुदायको जुन अपेक्षा थियो यो संविधानबाट त्यो प्राप्त होस्, त्यसको लागि संशोधनको माग हामीले पटक पटक गरेका छौँ र अहिले दुई पार्टी तयार भएछ। तर यस विषयमा कतै कुनै, यो तपाईँले भन्नुभयो समानुपातिक आदि स्थिर सरकारको कुराहरू गर्नुभयो, तर यो कुराहरू अधिकारिक तौरबाट कहीँबाट पनि आएको छैन। कोही व्यक्तिले कहीँ के बोलेको छ, कोही बाटोमा के बोलेको छ, चर्चासम्म छ, त्यो उनकी स्वाभाविक पनि हो। त्यसकारण यसको सरकारले चर्चा गरोस् भनिकन सर्वप्रथम हामीले यो संशोधनको हामीले माग गरेका छौँ, पटक पटक संशोधन पेश गरेका छौँ भने संशोधन के गर्ने भन्ने विषयमा एउटा कमिटी पनि हाम्रो पार्टीले बनायो र त्यसको बैठक चल्दैछ, छलफल गर्दैछौ। अब प्रश्न के रहेछ भने, संविधान संशोधन गर्ने यदि रहेछ भने हामीले यो गरिसकेपछि कमिटी बनाइसकेपछि एमाले पनि एउटा बैठक गर्यो। त्यो बैठकले के संशोधन गर्ने कसरी गर्ने भन्ने छलफल गरे र एउटा स्वाभाविक रूपबाट कतै न कतै यसको चर्चा अलिक तीव्र भएछ। तर सरकारी वृत्तबाट यस कुराको अहिले कुनै पनि अधिकारी के गर्ने कसरी गर्ने भन्ने भएको छैन। तर त्यो कुरा गर्नुपर्छ र अगाडि बढ्नुपर्छ भन्ने
भनेपछि अब जसरी गठबन्धन गर्दा दुई दलले यी विषयहरू संविधान संशोधनको विषयलाई एउटा मुद्दा बनाए तर त्यो मुद्दा सरकार गठन भएसँगै उनीहरूले खासै प्राथमिकता दिएको जस्तो देखिएको छैन। प्राथमिकता दिएको देखिए भए यदि भए उनीहरूले सबै सरकारवाला पक्षहरूसँग यो विषयमा छलफल गर्थे होला। अब त्यो छलफल गर्न चाहिँ जरूरी छ। अब यसमा अब संविधानलाई सर्वस्वीकार्य बनाउन जरूरी छ। अब विश्वको अभ्यास हेर्ने हो भने 10-10 वर्षमा संविधानका भनौँ न आवश्यकता अनुसार अनुकूल बनाउनको लागि संविधान संशोधन गरेको देखिएको छ र एउटा कानूनमा पनि त्यसलाई चाहिँ स्वाभाविक मानिन्छ। अब अहिलेको सन्दर्भमा जसरी दुई दलले विषयहरू उठाए अब यहाँले अघि नै उल्लेख गर्नुभयो संविधान कारण यो लागू भएदेखि नै अब तराई मधेसका दलहरूले मधेसी मोर्चाले चाहिँ विरोध गरेको थियो। अब यो सन्दर्भमा अब यी दुई दलले उठाएका विषयसँगै अन्य विषयहरू जुन विषयहरू चाहिँ संविधानमा चाहिँ संशोधन गर्न जरूरी छ यहाँहरूले त्यसलाई चाहिँ अब यहाँहरूको दलले पनि अध्ययन गरिरहेको छ कार्यदल बनाएको छ भन्नुभयो ती विषयहरू चाहिँ के हुन सक्छन्?
दुईटा कुरा हेर्नुहोस् यो संविधान संशोधनमा जरुरी छ। एउटा प्रश्न के रहेछ भने संविधान संशोधन गर्ने तर कसरी गर्ने के मोडेलिटी अपनाउने संसदमा कुनै समिति बनाएर हो वा सर्वोच्च अदालतको कुनै न्यायाधीश प्रधान न्यायाधीशलाई राखेर रा एउटा आयोग वा कमिटी बनाएर गर्ने हो सबै दलको त्यहाँ राय र केही जनताको समुदायहरूको राय सम्पूर्ण संकलन गरेर लाउने हो कुन मेडिलिटी कसरी गर्ने केवल संविधान संशोधन भनेर त संशोधन हुँदैन। यस मोडेलिटीको सम्बन्धमा सबभन्दा पहिले सरकारले तय गर्नुपर्छ। त्यो तय भइसकेपछि हामीले पनि के विषयमा गर्ने भन्ने कुराको आयो र अहिले संविधान बन्दाको अवस्था देखे अहिलेसम्म 10 वर्ष करिब करिब जुन 9 वर्ष कम्प्लिट भयो 10 प्रवेश गर्यौं सबैले के भनिराखे रहेछ भने हामीले त प्र्याक्टिस गर्यौं नि एउटा 10 वर्ष संविधानमा यही संविधानमा प्र्याक्टिस गर्दाखेरि यो संविधानमा कहाँ कहाँ पाल छ कहाँ कहाँ त्रुटि भयो कुन शब्द र केले वाक्यले कमजोरी भयो जसको लागि कि कोही न कोही दौडेर पुगे सर्वोच्च अदालतमा सर्वोच्च अदालतले पनि पटक पटक फैसला गर्नु पर्यो कसैलाई मन परे कसैलाई मन परेन यो विषय आफैमा संविधानमा केही कुरा मिल्या छैन भने त्यो कुराहरू मिलाउनु पर्ने जरुरी रहेछ। अर्को कुरा के रहेछ भने यो संविधान बनिसकेपछि मधेसी जनजाति मुस्लिम आदिले एउटा ठूलो संघर्ष गरे कि हाम्रो अधिकार जुन प्राप्त थियो त्यसमा कमी भयो जुन संघीयता हामीले प्राप्त गर्यौं त्यसले अधिकार प्राप्त गर्न सकेन पहिचान प्राप्त गर्न सकेन यो सम्पूर्ण कुराको लागि एकचोटि बसेर यसलाई छलफल गर्नुपर्ने नितान्त आवश्यक छ र यही छलफलबाट के विषयमा जाने र गर्ने भन्ने कुरो आउँछ। दोस्रो कुरो के रहेछ भने एउटा संविधान त बनाया हो एउटा प्रक्रियाबाट बनाया हो त्यो प्रक्रियाले एउटा स्वरूप दिया हो कुनै पनि कुरा गर्दाखेरि कमी कमजोरी हुन्छ त्यो कमजोरीलाई पुनः मेटाउन कोसिस गरिन्छ। त्यसकारण हामीले एउटा जब यसको कुनै कमिटी आयोग या केही कुन मोडेलिटीबाट हामी जाने त्यो कुरा तय भइसकेपछि हामीले भनिराखेका छौँ यो संविधानले संघीयता धर्मनिरपेक्षता, यो गणतन्त्र, समावेशिता, यो ठूलो एउटा छलाङ मारेको छ, यसले ठूलो उपलब्धि प्राप्त गरेको छ भन्ने कुरा भनिकन हामी धेरै खुसी हुन्छौँ भने, एकातिर यो कुराहरूमा कहाँ कहाँ कमी छ त्यसलाई समृद्ध बनाउने हो कि यसलाई नै झिकेर बर्बाद गरिदिने हो कि वा कसरी गर्ने, के विषयमा गर्ने, त्यसको एउटा हामीले एउटा तय गर्नुपर्छ। पुरै संविधानको रिभ्यू गर्दाखेरि कहिले गर्ने, एउटा त संविधान बनाउँदाखेरि त्यत्रो समय लाग्यो, अब फेरि यसको रिभ्यू गर्ने होइन कि एउटा के विषयमा गर्ने भन्ने कुराको एउटा तय गरिकन त्यसमा ओपिनियन लिकन अगाडि बढ्यो भने ठिक हुन्छ। ओपन सम्पूर्ण कुरा गर्ने हो भने त त्यही पन्डोरा बक्स खोले जस्तै हुन्छ, के पाइन्छ के हुन्छ भन्ने हुन्छ। यो सम्पूर्ण कुरा के हो भने जुन दुईटा पार्टी हो उसले आपसमा छलफल गर्नु पर्यो, हामी त्यो पार्टीसँग सरकारमा सम्मिलित छौँ, हामीसँग पनि गर्नु पर्यो, प्रतिपक्षसँग पनि गर्नु पर्यो। यो गर्दाखेरि अनि काम गर्ने भने समय पनि थोरै लाग्छ, कम्प्लिट पनि हुन्छ। यो नगरिकन त्यसै हामीले संविधान संशोधन के गर्ने विषयमा प्रवेश गर्नु हुँदैन
भनेको, अब आधारभूत सिद्धान्तहरू नचलाइकन जुन खालका संविधानमा जुन खालको देखिएको पुवालहरू छ त्यसलाई चाहिँ टाल्न जरूरी छ। अब यो कार्यमा अब अहिलेको गठबन्धन, अहिलेका दलहरू के सबै सहमतिमा आउने वातावरण बन्न सक्छ?
वातावरण बनाउनु पर्छ, बन्न सक्छ होइन बनाउनु पर्छ। त्यो कसरी बन्छ भने त्यही छलफलबाट बन्ने हो। त्यसको लागि बस्ने, बोलाउने, छलफल गर्ने, तर्क वितर्क गर्ने, यही नै हो सहमति गर्ने, असहमति गर्ने। सजिलोसँग जति कुरामा हाम्रो बीचमा सहमति हुन्छ त्यो कुरालाई हामी संशोधन गरौँ, टु थर्डबाट लगौँ। कहीँ कहीँ हाम्रो बीचमा सहमति हुँदैन, त्यो कुरालाई फेरि राखौँ, गर्दै जाउँ, जनतामा जाउँ, प्रवेश गरौँ, अगाडि बढौँ। त्यो काम त गर्दै जानुपर्छ, एकैचोटि भएन भने दोस्रो चोटि होला, तेस्रो चोटि होला। तर संविधानमा कहीँ न कहीँ हामीले भएका कमी कमजोरीहरूलाई पूरा गर्दै जानुपर्छ, अनि यो संविधान पर्मानेन्ट हुन्छ।
अब यसमा अब संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रले चाहिँ संविधान संशोधनको विषयलाई लिएर एउटा संशय उत्पन्न गराएको जस्तो अभिव्यक्ति दिएको छ। अब माओवादीले 10 वर्ष जुन खालको जनयुद्ध गर्यो ती त्यसबाट प्राप्त उपलब्धिहरू कतै फेरि खोज्ने एउटा षड्यन्त्र त हुन खोजिरहेको छैन भनेर माओवादी केन्द्रले त्यसमा चाहिँ एउटा खबरदारी पनि गरेको छ संविधान संशोधनको प्रसंग आउँदा। अब यसलाई चाहिँ माओवादी केन्द्रले त्यति सहज ढंगबाट स्वीकार गरेको देखिँदैन नि
होइन? आज जुन प्राप्त भएको छ, जुन कुरालाई हामी भन्छौँ यो संविधानको विशेषता हो, त्यो कुरामा माओवादीको पनि मलाई लाग्छ कहीँ विमति हुँदैन। संविधान बन्दाको अवस्थामा संविधान बनाउने कुरामा एक पक्ष त्यो पनि हो जुन कि 16 बजे सहमति गरेर संविधानलाई हडबड गरेर बनायो, त्यो त्यसका एउटा पार्ट त माओवादी पनि हो, र उसले केही आफ्नो असहमति जनाइकन रिटेन असहमति छ यो संविधानमा सही गरे हो। यो संविधानको सबै कुरोलाई माओवादीले स्वीकार गरे होइन, एउटा लामै लिस्ट पेश गरेर असहमतिका साथ गरे हो। त्यसकारणले अहिले बजारको चर्चा गर्दाखेरि तपाईँले पनि सुरुमा के भन्नुभयो भने यो सरकारको स्थिरताको लागि यो समावेशी जुन रहेछ, समानुपातिक जुन हामीले व्यवस्था गरिराखेका छौँ प्रतिनिधित्वको, यसलाई यसले चर्चा चलिराखेको छ, त्यो तल्लो हाउसमा नराखिकन राष्ट्रिय सभामा लग्ने, त्यहाँ नै गर्ने समानुपातिक व्यवस्था, कसै कसैले यसको क्षेत्र नै निर्धारण गरिकन डाइरेक्ट इलेक्सन गरिकन जाउँ भन्ने पनि, यो विभिन्न किसिमका समानुपातिकबाट चर्चा भइराखेको छ। स्वाभाविक हो, समानुपातिकको माग गर्नेले कुनै पनि समानुपातिक होइन, यसले समानुपातिक हुँदैन। राष्ट्रिय सभा मात्रै गर्ने र तल नगर्ने भने कारण के त? राष्ट्रिय सभा किन राख्ने जब यति उपेक्षित रहेछ, त्यसलाई किन राख्ने? दोस्रो प्रश्न के रहेछ भने यो समानुपातिकको इलेक्सन गर्ने हो भने डाइरेक्ट त फेरि को आउने हो? जसलाई आलोचित गरिराखेका छौँ हामी, जो नेता धेरै कमाइसके वा धेरै पैसावाला भइसके, उनको श्रीमती छोरा छोरीलाई त गाह्रो हुँदैन। तर जुन गरिब, जुन किसिमबाट हामी समानुपातिकबाट दलितलाई लाइराखेका छौँ, गरिबलाई लाइराखेका छौँ भने, हामीले यो गर्ने हो भने, चुनावमा जाने हो भने, महिलाहरूमा को महिला आउँछ भने धनी महिला आउँछ, दलितमा को दलित आउँछ त धनी दलित आउँछ। जुन किसिमको हामीले यो समानुपातिक खोज्या हो त्यो प्राप्त गर्न सक्दैनौ। त्यस कारणले त्यतातिर चर्चा छ त्यही नै होला भन्ने त कसले भन्न सक्छ? यो सम्पूर्ण विषयमा चर्चा गरौं। अन्य पनि कारण होला नि, सरकार स्थिर गर्ने, अस्थिर सरकार बनाउने, यो मात्रै हो प्राप्त उपलब्धिलाई खोज्ने नै हो, या अन्य पनि कारण रहेछ त्यहाँबाट गर्ने? गर्दाखेरि हुन्छ, हेर्नुहोस्, निर्वाचन आयोगले एउटा कुरा गर्दाखेरि केही न केही समानुपातिकमा परिवर्तन भएछ। त्यो के हो भने, पहिले जे मन लागे पार्टीले जसको नाम दियो त्यो नामबाट उसले सेलेक्ट गर्नु पर्थ्यो। अहिले एउटा के निर्धारण गर्यो भने, जुन क्रमबाट तपाईँ नाम दिइराख्नु भएको छ लिस्टमा, बन्द लिस्टमा, त्यो क्रमलाई गर्नु हुँदैन। त्यो क्रमको एक नम्बर छाडेर तपाईँ दुई नम्बरलाई पठाउनुहुन्न, केही रिस्ट्रिक्सन गर्दाखेरि त आइराखेको छ नि। अन्य कुरा पनि हामी बसौँ, छलफल गरौँ, जसले गर्दाखेरि यो आलोचित भइराखेको रहेछ भने यो आलोचनालाई कसरी हटाउने भन्ने कुरामा छलफल गर्दाखेरि, या सम्पूर्ण समानुपातिक, सम्पूर्ण प्रतिनिधि समानुपातिकबाट आउने त्यो व्यवस्था गरेर जाने हो कि, यो विभिन्न कुराको छलफल भइराखेको छ। तर यो यसको कुन विधिमा जाने, कहाँ जाने, त्यसको लागि त एउटा राम्रो छलफल कहीँबाट त गर्नुपर्छ, सुरुवात गर्नुपर्छ।
अब अर्को प्रत्यक्ष निर्वाचित कार्यकारीको पनि कुरा आएको छ। अब दलहरूले, विशेष गरी दलले यस विषयमा स्पष्ट नबोले पनि दलहरूका नेताहरूले चाहिँ यसको, केही नेताहरूले वकालत गरेको देखिएको छ। यसमा चाहिँ यहाँहरूको धारणा के छ? अब प्रत्यक्ष निर्वाचित कार्यकारी नेपालको सन्दर्भमा कति उपयुक्त, कति अनुपयुक्त?
यो चर्चा अहिले होइन, संविधान बन्दाको अवस्थामा नै बिल्कुल त्यहाँ धेरै नै थियो। अब जस्तो माओवादीबाट र उपेन्द्र यादवजीबाट यो डाइरेक्ट राष्ट्रपतिको व्यवस्थामा जानुपर्छ। एमाले करिब करिब त्यही भने हो, तर उहाँले माओवादीबाट अलग हुन खोज्दाखेरि डाइरेक्ट प्राइम मिनिस्टरको इलेक्सन गर्ने भन्ने कुरा आयो। हामी केही पार्टीहरू थियौँ र नेपाली काङ्ग्रेस यो संसदीय व्यवस्थाबाट नै जानुपर्छ, यो राम्रो व्यवस्था हो भनिकन गयौँ। त्यसमा लामो छलफल भयो, म पनि थिएँ त्यस वखत। एउटा कमिटी पनि बनायो, त्यो कमिटीमा म थिएँ। के गर्ने त, कुन विधिमा जाने, हुँदा हुँदा एउटा कम्प्रोमाइज गर्यौँ र कम्प्रोमाइजमा मिक्स सिस्टमबाट जाने भन्ने कुराको चर्चा भयो, त्यसको पनि तयार भयो। मिक्स सिस्टम चाहिँ हामीले एउटा प्रक्रियामा, जुन जर्मनको प्रक्रियामा छ, पाँच वर्ष सरकार चलोस् भनिकन संसदीय व्यवस्थामा पनि केही परिवर्तन गर्यो हामीले। दुई वर्षसम्म नलाउने अविश्वासको प्रस्ताव, यदि सरकार यदि बन्ने अवस्थामा छ भने त्यस बेलामा पार्लियामेन्ट डिजल्भ गर्न पाउँदैन भन्ने कुरा राखिकन गर्यो, र संविधानमा त्यो कुराहरू आए। त यो सब कुरा के रहेछ भने, मेरो अहिले पार्टीले छलफल गरिसकेका छैन, मैले हेर्दाखेरि यो जुन धेरै डेभलप भइसकेका छैन देशहरू, जस्तो तपाईँले राष्ट्रपति शासन श्रीलङ्कामा हेर्नुहोस् चल्न सकेका छैन, फिलिपिन्समा म आफै गएँ, त्यहाँ हेरेँ, त्यहाँ आफै छन् राष्ट्रपति, यति डिक्टेटर छ त्यहाँ, मान्छे रोइरहेका छन्, बोल्न सक्दैन, अन्य कुरा त छोड्दैनन्, गर्ने कुरा बोल्न पनि गाह्रो रहेछ, त्यो मैले पाएँ त्यहाँ. त्यस कारणले के रहेछ भने कुनै कुराको छलाङ मार्ने एकैचोटि एकैचोटि दिनबाट राति गर्ने वा रातिबाट दिन गर्ने हो भने बडो सम्हालेर जानुपर्छ. हाम्रो पूर्वजहरूले एउटा कुरा के भन्नुपर्छ, गल्तै कुरा रहेछ भने, गरी आएको कुरा रहेछ भने आँखा चिम्लेर गर्नुपर्छ, र नयाँ कुरा केही गर्ने हो भने त 10 चोटि सोचेर अनि मात्रै खुट्टा अगाडि सार्नुपर्छ. त्यस कारणले कुनै पनि कुरा आफ्नो व्यवहारमा निर्भर गर्छ. राष्ट्रपति शासन खराब हो भन्दिनँ, अमेरिकामा यति राम्रो चल्या छ, कहीँ चल्दै चल्या छैन, तर त्यसको लागि हामीले बसिकन आपसमा छलफल गर्नुपर्छ, एकैचोटि त्यसै छलाङ मार्नु हुँदैन.
अब हामी कुराकानीको अन्तिम अन्तिमतिर आइपुगेका छौं. अब यहाँहरूको दल पनि अहिलेको सत्ता गठबन्धनमा सहभागी छ, र यहाँहरू अहिले जुन सरकारले गरिरहेको छ काम, अब यो करिब करिब 3 महिना पुग्न लागेको छ, यो सन्दर्भमा यो समयभित्र सरकारको जुन काम गराइ छ यसलाई चाहिँ यहाँहरूको दलले कसरी हेरेको छ?
यो त हेर्नुहोस्, हामी कहाँ ठूलो सबभन्दा ठूलो एउटा चिन्ता के हो भने देशमा विकास भएन, स्मृति आएन, त्यसका कुरा हामीले थिर सरकार भएन, पर्मानेन्ट सरकार जुन चाहिन्छ 5 वर्षको हुँदै भएन, संविधान बन्दाको अवस्थामा त्यस वखत पनि हामीले ज्यादै यस विषयमा नै ध्यान दिएर सरकारको गठनको प्रक्रिया धारा 76 लायौं, र अहिले पनि यो चिन्ता विभिन्न इलेक्सन प्रक्रियामा परिवर्तन गर्ने हो कि सिस्टममा परिवर्तन गर्ने हो कि समानुपातिकमा के परिवर्तन गर्ने हो कि भन्ने सोचिराखेका छौँ. यो दुई दल मिल्दाखेरि करिब करिब 2/3 हुने बेलामा एउटा कुरा के रहेछ भने, यो दुवै पार्टीले यदि मिलेर अगाडि बढ्ने हो भने बाँकी समयमा सरकार स्थिर हुन्छ, र यो स्थिर भएपछि जुन देखिया छ अहिले सरकार तुरन्तै परिवर्तन होला जस्तो छैन, त यो पार्टीहरूले जुन आपसमा एउटा सहमति गरे त्यो सहमतिलाई फलो गर्दै कमसे कम चलाए भने हामीले यो बीचमा डेभलप गर्न सक्छौँ, अगाडि बढ्न सक्छौँ. अहिले सरकारले गर्नुपर्ने जति काम हो गरिसकेका छैन, एउटा पर्मानेन्सी देखिराखेका रहेछ, यसलाई पनि हामीले एउटा सन्तोष व्यक्त गरिराखेका छौँ. यो प्रत्येक आज सरकार बने र 1 महिनापछि फेरि अरू बन्दैछ भन्ने जुन हल्ला थियो, जुन एउटा व्यवहार चलिराखेको थियो, त्यसमा कमी आएको छ, र अहिले सरकारले कोरोना पछि जुन आर्थिक अवस्था हो त्यो आर्थिक अवस्था देशमा कमजोर भएछ, र यो पर्मानेन्ट सरकार नहुँदाखेरि उद्योग धन्दा व्यापारीहरूले कुनै पनि काम अगाडि बढाउनमा हचकिचाइराखेका रहेछ. त्यसले गर्दाखेरि अहिले नै सम्पूर्ण कुरा यो सरकारले गरे भन्न सक्दिनँ, तर यो सरकारको सुरुवात जुन हो यसले देशको भलो गर्छ भन्ने लागिरहेको छ.
हस्, लक्ष्मणलाल कर्णज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो. यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई रेडियो नेपालका तर्फबाट धेरै धन्यवाद.
हस्, यहाँलाई पनि धन्यवाद.
आजको अन्तर्संवादमा हामी कुराकानी गर्दै थियौं लोकतान्त्रिक समाजवादी पार्टी लोसपा जुन सत्ता गठबन्धनको एउटा सहयात्री दल हो, यसका वरिष्ठ उपाध्यक्ष सँगै एकजना वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ उहाँ लक्ष्मणलाल कर्णसँग कुराकानी गर्यौं. यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं. आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल विदा हुन्छु. नमस्कार.